समसामयिक विषयहरूमा प्रत्यक्ष कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभाती प्रस्तुति अन्तर्सम्वादको आजको यो अर्को श्रृंखलाबाट हरिशरण लामिछानेको नमस्कार। आदरणीय श्रोताहरू, आज ईस्वी सम्वतको क्यालेण्डर अनुसार जून 5 तारीक विश्व वातावरण दिवस। पछिल्ला केही वर्षदेखि वातावरणलाई केन्द्रमा राखेर भौतिक पूर्वाधार विकासका क्षेत्रमा काम अघि बढ़ाउने गरी दिगो विकास लक्ष्यको अवधारणा अनुरूप यो विषयलाई सम्बोधन गर्ने प्रयास भइरहेको छ। जलवायु परिवर्तनको असर विश्वभर बढ़दै गएको तथा हाम्रो ओजोन तह पातलिँदै गएको कारण मानव सभ्यताले धेरै नयाँ खाले वातावरणीय चुनौतीको सामना गर्नुपर्ने अवस्था रहेको छ। हाम्रो भूमि हाम्रो भविष्य भन्ने मूल नारासहित आज मनाइँदै गरेको विश्व वातावरण दिवस तथा नेपालको वर्तमान अवस्था र प्राथमिकताको सेरोफेरोमा रहेर आजको अन्तर्संवादमा हामी वन तथा वातावरण मन्त्रालयका सहसचिव प्रदीप कोइरालासँग कुराकानी गर्दैछौ। उहाँ हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। नमस्कार प्रदीप सर, स्वागत छ रेडियो नेपालको यो प्रत्यक्ष प्रसारणमा। अब आज विश्व वातावरण दिवस परेको छ, विश्वभरि नै वातावरणीय क्षेत्रमा काम गर्ने संघ संस्थाहरू आजको दिनलाई विशेष रूपमा मनाउने गर्छन्। हाम्रो नेपालको कस्तो तयारी छ, हामी मन्त्रालयबाट के कस्ता कामहरू आजको दिनमा अघि बढ़ाइरहेछौ, यीबाट कुराकानी शुरू गरौं।
यो वातावरण र वातावरण संरक्षण भनेको चाहिँ यो अन्तर्राष्ट्रिय इस्यु हो र अन्तर्राष्ट्रिय चुनौती नै हो यो, र यसलाई भन्दा ग्लोबल लेभलमा यो धेरै किसिमका चाहिँ सन्धि सम्झौता विभिन्न कार्यहरू भएका छन्। अब हामीले रिकल गर्दाखेरि भन्नु अब मन्ट्रियल प्रोटोकलदेखि लिएर यो युएनका कन्भेन्सनहरू होइन, यो जैविक विविधता सम्बन्धी सन्धि अभिसन्धिहरू, क्योटो प्रोटोकल, पेरिस सम्झौता, कोप कन्फरेन्स थुप्रै छ अन्तर्राष्ट्रिय तहमा भइरहेका, त्यसमा चाहिँ नेपालको सक्रिय सहभागिता रहेको र नेपालले चाहिँ त्यहाँ वातावरण संरक्षणमा हामी चाहिँ केही योगदान गर्छौँ भनेर नेपालले पनि कमिटमेन्ट गरेको, र बेला बेलामा चाहिँ यो वातावरण परिवर्तनमा हाम्रो भूमिका कम हुने तर असर चाहिँ हामीलाई बढी पर्ने राष्ट्रको रूपमा हामी हौ है भन्ने आवाज उठाउँदै आइरहेको, यस्तो अन्तर्राष्ट्रिय लेभलमा हाम्रो यस्तो खालको परिस्थिति छ। अब त्यसै अनुरूप हामीले राष्ट्रिय तहमा पनि विभिन्न कार्यक्रमहरू गरिरहेका हुन्छौँ गर्छौँ त्यही अन्तर्राष्ट्रिय उसलाई कार्यान्वयन गर्ने हिसाबले र आफ्नो कुरा राख्ने हिसाबले पनि हामीले गर्छौँ। त्यसमा भन्न अब यो ग्रिन हाउसका उत्सर्जनहरू घटाउनेदेखि लिएर हामीले अब भन्न विभिन्न नीति कार्यक्रमहरू सबै हामीले गरिरहेको गर्छौँ। अब विशेष गरी हामीले अब नेपालमा हामीले के गर्यौँ भनेर सम्झना राख्दाखेरि अब भन्न अब राष्ट्रिय वातावरण नीतिदेखि लिएर हामीले दिगो विकासको चाहिँ कार्यक्रमहरू अनि जलवायु परिवर्तनको त्यो प्रभावहरू न्यूनीकरण गर्ने कार्यक्रमहरू, हाम्रो अनुकूलनका रणनीतिहरू, अनि त्यसै गरी यो भन्न यो विपद यो वातावरण परिवर्तनको कारणले विपदहरू धेरै आउने हुँदाखेरि त्यो विपद भन्न अब कसरी त्यसलाई अल्पीकरण गर्ने, कसरी न्यूनीकरण गर्ने, त्यो क्षेत्रमा गर्ने क्रियाकलापहरू, अनि ऊर्जा क्षेत्रको चाहिँ अलिकति व्यवस्थित गर्नको लागि राष्ट्रिय ऊर्जा रणनीतिहरू, जैविक विविधता रणनीतिहरू होइन, त्यसै गरी यो सवारी साधनको जुन हुन्छ नि उत्सर्जनहरू, त्यसको परीक्षण प्रणालीको सुरुवात, अनि यो सार्वजनिक यातायातलाई अलिकति यो प्रदूषणको हिसाबले अलिक त्यसलाई राम्रोसँग चाहिँ म्यानेज गर्ने कुरा, अनि उद्योगमा हुने प्रदूषणहरू नियन्त्रण, अब विभिन्न खालको अब स्वास्थ्यमा हुने चाहिँ प्रदूषण, स्वास्थ्यले त्यो स्वास्थ्य क्षेत्रले गर्ने प्रदूषणहरू, अनि त्यसै गरी यो हाम्रो वन्यजन्तुका संरक्षण लगायत हाम्रो राष्ट्रिय यो संरक्षित क्षेत्रहरूको व्यवस्थापन, यी सबै कुराहरूलाई एकीकृत रूपमा वन मन्त्रालयले लिएर अगाडि बढेको छ। त्यसैले वातावरण संरक्षणमा मन्त्रालयले अन्तर्राष्ट्रिय तहमा गरेका प्रतिबद्धताहरूलाई कार्यान्वयन गर्ने र राष्ट्रिय तहमा आफ्नै प्राथमिकताहरू निर्धारण गरेर काम गर्ने कामहरू मन्त्रालयले गर्छ।
हजुर, अब नेपालको यो भौगोलिक अवस्थिति हेर्दाखेरि हामी त्यति कार्बन उत्सर्जन गर्ने राष्ट्रमा त हामी पर्दैनौ, तर विश्वका अन्य देशहरूले गरेको गल्ती कमजोरीको चाहिँ शिकार हामी भइरहेका छौँ। त्यसको कारणले गर्दाखेरि नयाँ नयाँ खाले चुनौतीहरू नेपाल जस्तो देशले सामना गरिरहेको भन्ने सन्दर्भलाई लिएर होइन, राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि केही समय अगाडि नेपाल आउँदाखेरि सगरमाथा आधार शिविरमै पुगेर यसबारेमा चिन्ता व्यक्त गर्नुभएको छ। जसरी चिन्ताहरू व्यक्त हुन्छन्, चिन्ता मात्रैले अलि नपुग्ला सजियो होइन, अब यसमा नियन्त्रणका ठोस कार्ययोजनाहरू भनिन्छ। यति फेड यति यति भेग क्षेत्र छ यो वातावरणको क्षेत्र, हामीले आफ्नो साधन स्रोतले मात्रै भ्याउन सक्ने सम्भावना पनि छैन। त्यसकारण अब हामीले तयार पारेका योजनाहरू, हाम्रा लक्ष्यहरू, हाम्रा कार्यक्रमहरूलाई सघाउनको लागि आन्तरिक र बाह्य क्षेत्रबाट जुन स्रोत साधन परिचालन गर्नुपर्ने हो त्यो परिचालनको अवस्था कस्तो छ, हामी कतिको सक्षम र दरिलो हुँदै गइरहेका छौँ यो मामिलामा?
मैले अघि पनि त्यसरी नै संकेत त्यही गरेको थिएँ नि त, वातावरण क्षयीकरणमा हाम्रो योगदान कम हुने तर वातावरण क्षयीकरणको कारणले पर्ने प्रभावमा हामी बढी पर्ने भन्ने कुरालाई अन्तर्राष्ट्रिय तहमा विभिन्न फोरममा हाम्रो सामान्य जीवहरूकै नेतृत्वमा कोपमा पनि यो विषयहरू एकदम उठेको छ, यो विषय उठाइएको छ, हाम्रो साथीहरूले सबैले जहाँ जहाँ फोरममा जानुहुन्छ त्यो कुरा उठाइ नै रहनु भएको छ र त्यसमा अन्तर्राष्ट्रिय तहबाट जुन गर्ने सहयोगका प्रतिबद्धताहरू छन् ती प्रतिबद्धता चाहिँ धेरै भएका छन् तर त्यो अनुरूप सहयोग प्राप्ति गर्ने कुरामा चाहिँ केही समस्याहरू रहेको छ, त्यस कारण त्यो सहयोग प्राप्त भएको छैन, हाम्रो लबिङ धेरैपट्टि छ र हामीले चाहिँ यो वातावरण संरक्षणमा नेपालले बढी मन पराप परेका कारणले हामी बढी काम पनि गर्छौँ, हामीलाई बढी सहयोग पनि चाहिन्छ भनेर हामीले कुरा गरिरहेका छौँ। त्यही क्रममा अहिले चाहिँ भन्न यो कार्बन ट्रेडिङको जुन विषय आइरहेको छ, हामीले चाहिँ यो ग्यास भन्न यो जुन हरित ग्यास हामीले जुन कार्बनलाई एब्जर्ब गर्ने हुन्छ त्यसको अलिकति भ्यालुएसन गरेर अन्तर्राष्ट्रिय तहमा केही हामीले चाहिँ बाहिर पठाएर त्यसबाट केही भन्न केही बेनिफिटहरू प्राप्त गर्ने र त्यो बेनिफिटले थप कार्बन उत्सर्जन हुन नदिने अथवा कार्बन एब्जर्ब गर्ने क्रियाकलापमा खर्च गर्ने त्यस्ता कामहरू चाहिँ अगाडि बढिरहेको छ। त्यसको लागि भन्न यो जुन अन्तर्राष्ट्रिय तहमा भिन्दै खालको एउटा एजेन्सी चाहिन्छ भनेर भन्दाखेरि हाम्रो त्यो रेड कार्यान्वयन इकाइ लगायत हाम्रो विभिन्न कुराहरू त्यहाँ कार्बन ट्रेडिङको काम अगाडि बढाएको छ र यो अहिलेसम्म आएको हिसाबले हामीले सहयोग हेऱ्यौँ भने यो भन्न यो गैर सरकारी तहमा विभिन्न कार्यक्रमहरू गर्ने र सरकारी तहमा पनि कार्यक्रम बेस भएर आउने क्रियाकलापहरू चाहिँ अगाडि बढेको छ तर उही ठ्याक्कै अब बजेटरी सपोर्ट भएर अर्थ मन्त्रालयमै आउने अथवा अर्थ मन्त्रालयले आफैले चाहिँ त्यसलाई खर्च गर्न सक्ने भन्ने कार्यक्रम क्रियाकुरा चाहिँ कामहरू भइरहेको छ र हामी के आशावादी छौँ भने हामीलाई हाम्रो क्रियाकलापको कारणले एउटा भन्न हामीले कार्बनलाई हामीले शोषित गर्नमा हामीले जुन भूमिका निर्वाह गरेका छौँ त्यो अनुरूप अन्तर्राष्ट्रिय समुदायले पनि हामीलाई त्यो अनुरूप रिकग्निसन गर्छन् र हामीलाई त्यो अनुरूप सहयोग गर्छन् र यो सहयोग पनि हामीले थप कार्बनलाई चाहिँ भन्न अब एब्जर्ब गर्नमै खर्च गर्ने हो, हामीले अरू काममा लाउँदैनौँ, त्यस कारणले हामीले हाम्रो प्रतिबद्धता व्यक्त गरिरहेका छौँ। तर अब सहयोग आउने क्रमहरू क्रमशः बढ्ने क्रममा त छ तर जति हामीले अपेक्षा गरेको त्यति चाहिँ आएको छैन।
अब विशेष गरी नेपाल जस्तो देशलाई विकास निर्माण पनि चाहिएको छ, भौतिक विकास पनि चाहिएको छ र वातावरणीय सन्तुलन कायम गर्न हामी विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय यहाँले अघि इंगित गरेका जस्ता सन्धि सम्झौता प्रोटोकलहरूबाट हामी बाँधिएका पनि छौं। अब सस्टेनेबल डेभलपमेन्ट गोल भनेर जसरी हामी चाहिँ दिगो विकास लक्ष्यको कुरा गर्छौं, हरेक विकास निर्माणमा वातावरणलाई प्राथमिक मुद्दाका रूपमा राखेर अगाडि बढ़ाउनु पर्छ भन्ने एउटा मान्यता छ। नेपालमा पनि ठूला ठूला परियोजनाहरू हाइड्रो पावरहरू सड़कहरू आदि पूर्वाधार निर्माण गर्दाखेरि जुन इन्भाइरोमेन्ट ईआईए गर्नुपर्ने जुन प्रावधान छ त्यो चाहिँ एउटा औपचारिकतामा मात्रै सीमित भयो कि कपी पेस्ट गरेर एउटा उद्देश्यका लागि गरेको चाहिँ ईआईएको प्रतिवेदन अन्य क्षेत्रमा पनि कपी पेस्ट गरेर प्रयोग गर्ने एउटा औपचारिकता निभाउने मात्रै काम गर्यौं कि भन्ने पनि अलिकति गुनासो छ, त्यस्तै हो स्थिति?
होइन, त्यस्तो चाहिँ अलि होइन कि जस्तो लाग्छ है मलाई चाहिँ, किन हामीले पनि त्यहाँ हेरिराखेको हुन्छौँ होइन। यो विकासको लक्ष्य जुन अघि भन्नुभयो नि त्यो विकासको लक्ष्य मात्रै नभनेर किन दिगो विकासको लक्ष्य भन्ने होला भन्दा त्यो दिगो जोडेकै कारण त्यही हो क्या, हामी विकासमा हामी अगाडि बढ्ने हो तर विकास हामी यसरी गरौँ त्यसले हाम्रो वातावरण लगायत अन्य कुरालाई क्षयीकरण नगरोस् भन्ने हिसाब हो र इआइए आइए जस्ता जुन हाम्रो वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययनहरू त्यही क्रममा आएका कुरा हुन् र त्यसमा काहीँ कतै कसैले एउटा दुईवटा चाहिँ कवि केस अथवा यस्तो खालको गरे भनेर एउटा दुईवटा केसलाई जेनरलाइज गर्नु चाहिँ त्यसरी मिल्दैन होइन। तर हामीले इन जेनरल त्यो थाहा पाउने बित्तिकै त्यसलाई करेक्सन गर्ने हेर्ने बुझ्ने र एकदम रियल त्यो भन्न वातावरणीय हिसाबले त्यसलाई के इम्प्याक्ट गर्छ र त्यो वातावरणमा पर्ने क्षयीकरणलाई कसरी न्यूनीकरण गर्न सकिन्छ त्यसको मिजर सहित त्यहाँ चाहिँ स्वीकृत हुने गरेको छ। त्यस कारण अहिले हेर्नुभयो भने अहिले हाम्रो वातावरण संरक्षणमा एउटा भन्न अब मन्त्रालयले बेला बेलामा हाम्रो उपलब्धिहरू हामीले देखाइराखेको छौँ होइन, अब 40-41% वन क्षेत्र भनेर 5-4-5 वर्ष अगाडिसम्म सुनिरहनु भएको थियो भने अहिले चाहिँ 44-45% वन क्षेत्र 4-5% त सिधै वन क्षेत्रै बढेको छ होइन। त्यसै गरी यो जङ्गली जनावर बाघ लगायत हाम्रो जङ्गली जनावरको सङ्ख्या हेर्नु न त्यो लक्ष्यभन्दा बढी बढेको छ भन्दाखेरि वन मन्त्रालयले आफ्नो हिसाबले संरक्षणको काम र कार्बन उत्सर्जनको काम चाहिँ गरिरहेको छ र यही क्रममा अब भन्न अब कहिलेकाहीँ अलिकति त्यो इआई आइजी गर्ने क्रममा समय लाग्ने कुराहरू चाहिँ अब हुन जान्छ, किनभने यो सबै हेर्नै पर्छ नि त। अब एउटा एउटा रुखमा गएर टाँचा लाउने कुरादेखि लिएर टाढा कुरा जङ्गलमा गर्ने काम त अलिक टाइम त लाग्ने भयो नि, तर जति जे भए पनि अहिले मन्त्रालयले आफ्नो कामलाई एकदम प्रभावकारी हिसाबले काम गरिरहेकै अवस्था छ।
अब वनकै कुरा गर्दा सामुदायिक वनमा फेरि नेपालको अर्को एउटा कीर्तिमान पनि छ होइन, विश्वका उदाहरणीय चाहिँ संरक्षणको मोडल मध्ये नेपालको चाहिँ सामुदायिक वन चाहिँ एउटा उत्कृष्ट मोडल हो। जनता र सरकार मिलेर चाहिँ यसरी काम गर्दाखेरि परिणाम राम्रो आउँछ भन्ने सन्देश त दिइरहेको छ। अब जुन प्रकारले जुन वन क्षेत्र अहिले हाम्रो संरक्षित छ, अब एकातिर बाँझो खेती बाँझो राख्ने प्रचलन बढ्दै गयो भन्ने पनि एउटा तर्क छ, र अर्कोतिर के छ भने यो पछिल्ला समयमा चाहिँ विभिन्न विषादीयुक्त रसायनहरूको प्रयोग होइन, जसले गर्दाखेरि माटोमा अम्लीयपनको वृद्धि, त्यो सबैको एउटा चेन रियाक्सनको जुन हामी कुरा गरिरहेछौं, यसप्रति चाहिँ सरकार कतिको सचेत छ र हाम्रा अनुकूलनका नीतिहरू कति कतिको चाहिँ प्रभावकारी छन्? मन्त्रालयले नीतिगत रूपबाट हेर्दाखेरि कहाँ कहाँ चुनौतीहरू देखिन्छन्?
यो जुन हाम्रो राष्ट्रको मूल नीति छ नि गरिबी निवारण, त्यो गरिबी निवारणसँग वन क्षेत्रलाई जोड्नुभयो भने सामुदायिक वनको औचित्य त्यहाँ आइहाल्छ। त्यस कारणले भनेको के भने वन क्षेत्र समुदाय नजिक रहन्छ र त्यो वन क्षेत्रको प्रयोगबाट समुदायको आर्थिक समृद्धिमा केही योगदान पुग्यो भने समुदाय आफैले त्यो वन क्षेत्र संरक्षण गर्छ भन्ने अवधारणामा त्यो सामुदायिक वनको अवधारणा राम्रो भएको हो र यो एउटा उदाहरणको रूपमा पनि रहेको छ होइन। त्यसरी भन्दा अब यो समुदायको लेभलमा चाहिँ भइरहेकै छ, तर अब यो हामीले अलिकति यो चुनौतीहरू चुनौती नभएको होइन, किनभने अब हाम्रो भन्दा यो जनसङ्ख्याको वृद्धि लगायत हाम्रो औद्योगिकरण सहरीकरण होइन, अनि यो अप्राकृतिक रूपमा चाहिँ यो भइरहेका जलवायु परिवर्तन, यो जलवायु परिवर्तनको जुन अनुकूलन भन्नु, जलवायु परिवर्तनको दुईटा डाइमेन्सन छ। एउटा डाइमेन्सन चाहिँ प्राकृतिक रूपमा हुने जलवायु परिवर्तन, जुन कुरा हामीले अब केही पनि गर्न सक्दैनौँ, हामीले त्यसलाई एडप्ट गर्दै अनुकूलन हुँदै जाने नै हो, किनभने यो पृथ्वीको उत्पत्ति भएकै अब 4 खरब वर्ष अगाडिदेखि त्यो सधैँ जलवायु परिवर्तन भइरहेकै हो होइन। त्यस कारणले हामी प्राकृतिक रूपमा हुने जलवायु परिवर्तनलाई अनुकूलन भएर जाने र अप्राकृतिक रूपमा जुन हाम्रो क्रियाकलापले गर्दाखेरि जुन जलवायु परिवर्तन भइरहेको छ त्यसमा चाहिँ नियन्त्रण गर्ने भन्ने नै यसको खालको मेकानिजम। जति अब नि अब जनसङ्ख्या वृद्धि औद्योगिकरणबाट भएका जलवायु परिवर्तनका विषयहरू त त्यो त अब नियन्त्रणै गर्नुपर्छ नि, त्यसमा त अनुकूलन भन्ने कुरा हुँदैन। त्यस कारणले यसका विभिन्न स्ट्राटेजीमा एउटा अनुकूलन भनेको हामी चाहिँ एडप्ट हुँदै जाने, जस्तो जलवायु परिवर्तन जसरी हुन्छ त्यो अनुसार एडप्ट हुँदै जाने, त्यसमा धेरै चाहिँ जलवायु परिवर्तनको विषयमा हस्तक्षेप नगर्ने एउटा विषय हो भने, अर्को मानवीय क्रियाकलापले भएका जलवायु परिवर्तन छ भने त त्यो त नियन्त्रणै गर्नतिर लाग्नु पऱ्यो नि, त्यस कारण त्यसलाई चाहिँ अलिकति भन्दा अब हार्स मिजर अप्नाएर नियन्त्रण गर्ने यो खालको कुराहरू छ। अब यो जैविक विविधताहरूको कुरा भने, जस्तै वन्यजन्तु लगायत यो रुख बिरुवाहरू यो संसारको इतिहास हेर्नु भने त कति आए कति गए, यो त विविधता त भइरहेकै छ, तर हाम्रो क्रियाकलापले त्यो विविधता असर नपरोस् भन्ने कुरामा हामी सचेत हुनुपर्छ, र त्यसैले प्राकृतिक रूपमा हुने कुरामा हामी एडप्ट हुँदै जाने र अप्राकृतिक तरिकाले हुने कुराहरूमा चाहिँ हामी अलिकति भन्दा एउटा नीतिगत रूपमा केही हास मिजरहरू अप्नाएर त्यसलाई चाहिँ अब अलिकति कन्ट्रोल गर्ने मेकानिजमतिर जाने, त्यही गर्नलाई अब हाम्रो चुनौतीहरू त थुप्रो छ। अब हामीले कसरी त्यो नीति त बनाएका छौँ, नीतिलाई कार्यान्वयन कसरी गर्ने होइन, कार्यान्वयन गर्नमा चाहिँ त्यो एउटा मात्रै नीति एकाङ्की मात्रै हुँदैन, त्यसले सबैतिर असर गरे हुन्छ भने सबैको चाहिँ सहमति कसरी लिने भन्ने, र अर्को महत्त्वपूर्ण कुरा के हो भने यो जलवायु परिवर्तन भन्ने कुरा चाहिँ यो वन तथा वातावरण मन्त्रालय छँदैछ, यो वन मन्त्रालयले गरिहाल्छ, यो हाम्रो विषय होइन भनेर अरूले यसरी वास्ता नगरेर छोडिदिने हो भने त यो एउटा मन्त्रालयले एउटा विषय कसरी त्यसले काम गर्न सक्छ होइन,
त्यसमा सहकार्य
सबैको विषय हो नि हो।
जरुर जरुर। त आदरणीय श्रोताहरू, अन्तर्संवादको बिहानीमा छौँ हामी। आज जुन 5 तारिक अन्तर्राष्ट्रिय वातावरण दिवस पनि परेको छ, र यही सन्दर्भलाई जोडेर वन तथा वातावरण मन्त्रालयका सहसचिव प्रदीप कोइरालासँग हामी कुराकानी गरिरहेछौ। जस्तो प्रदीप सर, नेपालको कन्टेक्स्टलाई हेर्दाखेरि पछिल्लो समयमा भनौँ न, अब काठमाडौँ शहर पनि विश्वकै प्रदूषित शहर मध्येमा पर्न गयो, कुनै समय परिवेश अथवा त्यो किसिमको वातावरणीय अवस्थाले गर्दाखेरि, अब जसरी एउटा जागरण पनि छ आम नागरिकमा कि अब हामीले होइन यो इन्धनहरूको प्रयोग गर्दाखेरि पनि अब हामी विद्युतीय प्रणालीतर्फ चाहिँ अग्रसर हुनुपर्छ, बढ़ीभन्दा बढ़ी नवीकरणीय ऊर्जाहरूको प्रयोग गर्नुपर्छ, यो फोसिल फ्युलहरूलाई चाहिँ हामीले अब बिस्तारै घटाउँदै लिएर जानुपर्छ होइन, विद्युतीय सवारी साधनहरू चाहिँ मास ट्रान्सपोर्टेशनका लागि पनि प्रयोग गर्दै जानुपर्छ भनेर जुन एउटा नयाँ चेत आइरहेको छ, यो नयाँ चेत एउटा ट्रान्जिसनमा हाम्रो अवस्था के छ, हामी कति सहजतापूर्वक यो नयाँ ट्रान्जिसनको फेजमा जान तयारी गरिरहेछौ, हाम्रो हाम्रो नेपाली मनस्थिति के रहेको छ यसतर्फ?
होइन, यो नयाँ ट्रान्जिसनमा सबैजना मान्छे एकदम राम्रै हिसाबले लागिरहनु भएको जस्तो चाहिँ लाग्छ होइन। अब जस्तै जुन भन्नुभयो नि काठमाडौँ चाहिँ एउटा वातावरणको हिसाबले प्रदूषित सहरको रूपमा जुन नाम आयो नि, त्यो प्राकृतिक रूपमा भन्नु यो प्रकृतिको कारणले आएको हो कि हाम्रो इन्टरभेन्सनको कारणले आएको हो भनेर छुट्याउँदाखेरि हाम्रो गलत क्रियाकलापको कारणले आएको देखियो नि हो, त्यस कारणले यसलाई नियन्त्रण गर्नुपर्छ भन्ने कुरामा मन्त्रालयले पनि कार्यक्रमहरू अगाडि बढाएको छ, बजेट लगाएर हाम्रो नीति कार्यक्रम सबैसम्म यो कुरा आएको छ र सबैको यसमा सहयोग पनि छ। तर यसमा अलिकति यो कार्यान्वयन गर्ने क्रममा अलिकति समस्या चाहिँ कस्तो छ भने, अब वन तथा वातावरण मन्त्रालय भने चाहिँ सामान्य यसो हेऱ्यो नि वन भनेपछि त्यो विषय मन्त्रालयमा आउने बित्तिकै त बढी उसले त वनकै कुरा गर्ने भयो, फेरि वन जङ्गल यति बढायौँ यति कार्बन उत्सर्जन गर्ने भन्ने भन्ने भयो होइन। यो सहरीकरणमा भएको जुन प्रदूषणको विषय आउने बित्तिकै उसले यहाँ वन रोने वनकै कुरा गर्ने भयो, त्यस कारणले भन्ने के भने यो वातावरण भनेको क्रस कटिङ इस्यु हो, जुन मैले अघि पनि भने सबै मन्त्रालयसँग सबै निकायसँग सबैसँग सम्बन्धित विषय हो नि। अब यसरी यसलाई चाहिँ अगाडि बढाउनमा अलिकति यो भन्नु हाम्रो आन्तरिकै रूपमा पनि मान्छेलाई कन्भिन्स गर्नलाई यो वनको मात्रै कुरो होइन, यो सबैको कुरो हो यो भनेर भन्नमा अलिकति त्यो सम्झाउनु अलिक टाइम लागिरहेको छ हामीलाई, नभए अब वन भनेपछि अब वन जङ्गल रुख रोप नै भइहाल्छ नि भनेर त्यो अलिकति एकाङ्की व्याख्या जस्तो कसै कसैले गरेको त्यस्तो पनि पाइया छ होइन। त्यसले दुईटा विषय छ, एउटा वन एउटा वातावरण, दुईटा विषय जुन छ त्यो दुईटा विषयको रूपमा हेरेर अगाडि बढ्यो भने चाहिँ हाम्रो यो राम्रै हुन्छ अभियान।
अब बेला बेलामा जस्तो अहिले अब बर्सातको मौसम शुरू भयो होइन, सरकारले पनि पूर्व तयारी गरिरहेको छ कम क्षति होस् भनेर, यो पहाडी भूभाग जुन हाम्रो भौगोलिक अवस्थिति छ हरेक वर्ष चाहिँ क्षति भइरहेछ, भूक्षयहरू पनि बढ़िरहेछन्, गर्मीको महिनामा चाहिँ यसपालि पनि हामीले देशका अधिकांश धेरै भागहरूमा चाहिँ डडेलोको प्रकोप देख्यौं होइन। हामीले जुन व्यवस्थापनको हिसाबले पनि जोगाउनु पनि छ अर्कोतिर होइन, वन जंगलहरूलाई सखाफै पार्ने गरिकन होइन, त्यहाँका चाहिँ जीव जनावरहरूको चाहिँ वासस्थान नै नरहने गरिकन जुन किसिमको क्षतिका विवरणहरू वार्षिक रूपमा आइरहेछन् होइन, अब यसको लागि पनि त रणनीतिक रूपमा चाहिँ जुन नयाँ नयाँ प्रविधिहरू नयाँ नयाँ टेक्निकहरू जुन आइरहेछन् नियन्त्रणको लागि होइन, प्रकृतिसँग जुद्दैछ मानिसको सभ्यता, त आजको स्थितिमा हामी कतिको स्ट्रेन्थफुल छौं, हामीलाई इक्विपमेन्टहरू छ कि छैन, बाढी यो विशेष गरी डडेलो नियन्त्रण जस्ता प्रकोपहरूमा त अलिअलि हम्मे हम्मे पर्छ नि होइन, नेपाल जस्तो देशलाई के स्थिति छ यसमा?
यसो छ, यो तपाईँले दुईटा कुरालाई एकैसम्म अहिले राख्नु भएको छ नि, जलवायु परिवर्तन भन्दा वातावरण परिवर्तन र त्यसले ल्याएको विपद दुईटा फरक विषय हो नि फेरि भनेपछि के भने, अब विपद चाहिँ विभिन्न कारणले आउँछ, विपदका आफ्नै आफ्नै डाइमेन्सनहरू छन् होइन, तर त्यसमा एउटा मेजर डाइमेन्सन भनेको जलवायु परिवर्तन पनि हो, किनभने त्यो क्लाउड आउटब्रस्ट भएर एकै ठाउँमा पानी झ्यापेको दिन पर्दियो भने पानी चाहिँ बर्खामा सधैँ पर्ने हाल्छ, तर त्यही बादल एकै ठाउँमा सोर एकै ठाउँमा पर्यो भने त्यसले विपद ल्याउने होइन। त्यस कारणले हामीले कस्तो भने जलवायु परिवर्तनका विषयहरू मैले जुन अघि भने नि, एउटा प्राकृतिक रूपमा हुने परिवर्तन जसलाई हामीले अनुकूलन गर्ने हो, त्यसमा धेरै इन्टरभेन्सन गर्नु भएर परेन, तर हाम्रो कारणले हुने, जस्तै अब हामीले त्यो पानी परेपछि त्यहाँ पहिरो जान्छ भन्ने त थाहा छ नि, त्यो त प्रकृतिको नियम हो, तर घर बनाउँदाखेरि पहिरो जाने ठाउँमा घर बनायो भने त गयो नि त्यहाँ धनजनको क्षति होइन। त्यसै गरी अब यो भन्न यो धेरै गर्मी भएको बेलामा टेम्परेचर चाहिँ 40-45 भएको बेलामा त्यहाँ छिसिक्क अलिकति आगोको झिल्को भयो भने त्यो जङ्गलमा आगो लाग्छ भने त थाहा छ नि त त्यहाँ त होइन, तर त्यो आगोको झिल्को पुर्याउने काम जुन हामीले त्यहाँ गर्छौँ नि त्यहाँनेरि त्यसले नै त्यो जङ्गललाई असर गर्यो। त्यस कारणले त्यो प्राकृतिक रूपमा भएको कुरामा हामी अनुकूलनमा जाने, तर ह्युमन मिसबिहेभको कारणले यदि कुनै कुरा भएको छ भने त्यसलाई नियन्त्रण गरेर जाने भन्ने दुईटा फरक डाइमेन्सन हो। त्यसैले यो वन तथा वातावरण मन्त्रालयले चाहिँ प्राकृतिक रूपमा हुने जलवायु परिवर्तनका विषयहरूलाई बढी उठान गर्छ होइन, र ह्युमन इन्टरभेन्सनको अथवा हाम्रो गलत क्रियाकलापको कारणले हुने जुन विपद लगायत कुराहरू हेर्नलाई हाम्रो अब भन्दा विपद भन्दा गृह मन्त्रालय अन्तर्गत त्यो जिम्मेवारी लिएर बसेका निकायहरू छन् नि त, उनीहरूले विपदको काम गर्छन्, तर दुईटाले चाहिँ यही समन्वयको रूपमा दुईजना सँगै बसेर हामी कसरी काम गर्ने भनेर अगाडि बढ्छौँ। अब जहाँसम्म यो भन्दा वन डडेलो भन्नुभयो नि, वन डडेलो भनेको अस्तिको हाम्रो रेकर्डमा चाहिँ एकै दिनमा अब 1,500-2,000 ठाउँमा पनि वन डडेलो लागिरहेको हुन्छ, त्यो वन डडेलो नियन्त्रण गर्नलाई अब त्यो किसिमको हेलिकप्टरको व्यवस्था, साधन स्रोत, पानी जङ्गलमा पुर्याउने कुराहरू होइन, अनि त्यसपछि त्यो ह्युमन रिसोर्स मोबिलाइजेसनका कुराहरू त्यो फेरि एकदम फरक पाटो त्यो त्यो जस्तै वन मन्त्रालयले ल वन डलर नियन्त्रण गर्न तपाईँले कार्यक्रम गर्नु त भन्यो भने वन केही त गर्ला तर जुन म्यासिभ लेभलमा नियन्त्रण गर्ने कार्यक्रम छ नि त्यसलाई धेरै पैसा चाहिन्छ धेरै बजेट चाहिन्छ धेरै तयारी चाहिन्छ त्यही काममै फोकस हुनुपर्छ क्या त्यस कारणले दुईटा कुरालाई अलिक फरक रूपमा छुट्याएर हेऱ्यो भने अलिकति सजिलो हुन्छ भन्ने लाग्छ है मलाई
हजुर जस्तो अर्को एउटा यो बढ्दो शहरीकरणको कारणले उत्पन्न हुने फोहोरहरू शहरी क्षेत्रमा उत्पादन हुने फोहोरहरू त्यसको व्यवस्थापन एउटा चुनौतीपूर्ण रहेको छ र कतिपय नदी नालाहरूसम्म पनि त्यो प्रदूषण फैलिँदै गएकोले एउटा थप जटिलताहरू पनि आइरहेछ त्यसकारण नेपाल जस्तो देशले जसरी हामी चाहिँ एउटा वातावरणीय प्रभावलाई चाहिँ न्यूनीकरण गर्दै लैजाने क्रममा जैविक मलहरू नै बढी प्रयोग गर्नुपर्छ कि भन्ने पनि एउटा अवधारणा छ अथवा अर्ग्यानिक गर्नको लागि चाहिँ एउटा उदाहरणको लागि भारतको एउटा राज्यले चाहिँ सिक्किमले 12 वर्षभन्दा बढी समयपछि बल्ल बल्ल उसले चाहिँ अर्ग्यानिक गर्न सम्भव भयो त्यसकारण रहर मात्र गरेर पनि नहुने रहेछ होइन प्राविधिक कुराहरूको अध्ययन र त्यो अनुसारको चाहिँ कार्यान्वयन पनि एउटा तारतम्य मिलाउनु पर्ने अवस्था देखिन्छ नि होइन यतातिर हामी कसरी कम्प्रिहेन्सिभली कसरी हेरिरहेछौ
होइन त्यो त एकदम कन्फर्मै हो नि मैले जुन अघि भने प्राकृतिक रूपमा हामीले गर्ने इन्टरभेन्सन त प्राकृतिक रूपमा हुने परिवर्तनलाई सहज रूपमा लिने र ह्युमन इन्टरभेन्सन जस्तै अब भन्नु अब त्यो उब्जो जमिनमा केही बिउ रोपेपछि उम्रिन्छ त्यसमा सामान्य गाई गोबरको त्यो भन्दा जैविक मलहरू हाल्दा पनि भइहाल्छ भन्ने कुरालाई हामीले अब त्यसलाई ह्युमन गलत इन्टरभेन गरेर हामीले त्यसलाई पिसादी हालिदियो भने त तत्काल उब्जनी त होला तर त्यसले फेरि खेती गर्ने भयो त्यस कारणले मानवीय गलत क्रियाकलापको कारणले हुने यस्ता जुन यो वातावरणमा क्षयीकरणको कुराहरू छन् यो कुरालाई चाहिँ अलिकति कडा मेजरै अप्नाएर यसलाई कन्ट्रोलै गर्नुपर्ने हुन्छ त्यसको लागि चाहिँ लागि पनि रहेको छ तर जुन मैले अघि भने नि हाम्रो चाहिँ मन्त्रालय नै वन तथा वातावरण मन्त्रालय भए हुनाले जस्तै अघि यो शहरीकरणको प्रदूषणको कुरा गर्नुभयो भने त्यो हेर्नलाई अब हामीसँग वातावरण विभाग छ उहाँहरूले पनि हेर्नुहुन्छ तर त्यसको अब ऐन कानुन नियम मन्त्रालयका संरचना कति सपोर्ट गर्छ क्या अब हामी त वन तथा वातावरण भनेपछि धेरै जसो वन क्षेत्रमै हामी केन्द्रित हुने भयो नि त औद्योगिक शहरीकरणको विषयमा त अब यो शहरी विकास मन्त्रालयले गरिहाल्ला भने जस्तो पनि लाग्छ नि त आफूलाई फेरि दुईटासँग कोअर्डिनेसन गर्नु पर्यो होइन त्यस कारणले अलिकति यो अवधारणागत रूपमा यो वातावरण भनेको चाहिँ यो क्रस कटिङ इस्यु हो एउटा मन्त्रालय वन मन्त्रालयले त्यो मात्रै कुरा गरेर अगाडि बढाउन सक्दैन सबैले यसमा सबैले सहयोग गरेर हामी एकजुट भएर लागौँ भन्यो भने बल्ल यसलाई सफलतामा पुर्याउन सकिन्छ त्यस कारणले यो विषयमा मन्त्रालयले कामहरू अगाडि बढाएको छ सबैको सहयोग चाहिँ यसमा अपेक्षित छ
जरुर अन्तिममा सोध्न चाहन्छु आजको यो दिन होइन विशेष गरी चाहिँ वातावरण अभियानमा लागेका अभियन्ताहरू विभिन्न सामाजिक संघ संस्थाहरू सरकारी गैर सरकारी निकाय सबैजनाले है वातावरण संरक्षण गरौं केही गरौं रूप रोपौं सरसफाई गरौं विभिन्न हुन्छ विशेष रूपमा यो क्षेत्रमा कार्यरत पेसाकर्मीहरू संघ संस्थाहरूलाई मन्त्रालयको तर्फबाट केही विशेष सन्देश राख्न चाहनुहुन्छ अन्त्यमा
मैले यही सन्देश भनेको क्या जस्तै यो वातावरण संरक्षण भनेको यो क्रस कटिङ इस्यु हो सबै निकायको सबैको सम्बद्ध विषय हो यो वन तथा वातावरण मन्त्रालयले गरिहाल्छ नि भनेर चाहिँ अरूले चाहिँ अलिक प्यासिभ रोल नखेलिदिने हुन अनुरोध गर्छु होइन सबैले सक्रिय भूमिका निर्वाह गर्नुपर्छ यो विभिन्न मन्त्रालय लगायत विभिन्न हाम्रो गैर सरकारी संस्था विभिन्न युएन एजेन्सी सबैको यो भूमिका हो क्या सबैजना लाग्यो भने हामी सफल हुन्छौँ अब यो वन मन्त्रालय वातावरण मन्त्रालय गरिहाल्छ नि भन्यो भने यो त्यति धेरै अगाडि बढ्दैन क्या त्यस कारणले मैले सबैलाई चाहिँ अनुरोध गर्छु त्यसैले वातावरण दिवस औचित्य पनि त्यही हो सबैलाई भेला गरेर सामूहिक प्रतिबद्धता व्यक्त गर्ने
हजुर धेरै धन्यवाद छ यहाँले आजलाई समय यति नै दिन सक्यो सहभागी भइदिनुभयो हार्दिक धन्यवाद
धन्यवाद
आदरणीय श्रोताहरू अन्तर्सम्वादको निर्धारित समय सकियो हामी विश्व वातावरण दिवसको सन्दर्भमा वन तथा वातावरण मन्त्रालयका सहसचिव प्रदीप कोइरालासँग कुराकानी गरिरहेका थियौं प्राविधिक साथी राजु थापालाई धन्यवाद म हरिशरण लामिछाने पनि बिदा चाहन्छु तपाईँको आजको दिन शुभ रहोस् नमस्कार।